कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि
कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार मौसम पूर्वानुमान र यो साता कृषकहरूले गर्नुपर्ने कृषि कर्मबारेको जानकारीमूलक सामग्री प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं कृषि समाचारबाट।
कृषि वन तथा पर्यावरण मन्त्रालयले नयाँ सरकार गठन भएको 100 दिन पूरा भएको अवसरमा आफ्ना प्रमुख कार्य हासिल भएका उपलब्धिहरू तथा आगामी दिनका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेको छ। सिंहदरबार स्थित मन्त्रालयको सभा हलमा आयोजित पत्रकार भेटघाटमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले संयुक्त रूपमा मन्त्रालयको 100 कार्यदिनको प्रगति विवरण प्रस्तुत गर्नुभयो। कार्यक्रममा सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि उत्पादन, जलवायु वित्त, वन संरक्षण र पूर्वाधार सहजीकरणका क्षेत्रमा मन्त्रालयले ऐतिहासिक सफलता हासिल गरेको जानकारी दिनुभयो। 1,30,00,00,000 वैदेशिक मुद्रा आर्जन गरी उक्त रकम लक्षित क्षेत्रमा वितरण गरिसकिएको छ। यसलाई वन व्यवस्थापन र संरक्षणको क्षेत्रमा ठूलो सफलता मानिएको छ। जीसीएफ एडेप्सन फण्ड मार्फत 85 लाख र 50 लाख अमेरिकी डलरका दुईवटा ठूला अनुदान आयोजना सुरक्षित। जीईएफ अन्तर्गत त्रिशुली नदी बेसिनमा रैथानी माछा संरक्षणका लागि 1.37 मिलियन अमेरिकी डलर र बागमती, लुम्बिनी तथा मध्य प्रदेशका 8 पालिकामा सञ्चालन हुने जलवायु उत्थानशील धान उत्पादन परियोजनाका लागि 13 मिलियन अमेरिकी डलर स्वीकृत भई कार्यान्वयन प्रारम्भ भएको छ। त्यसै गरी कोइका नेपालसँग लुम्बिनी र सुदूरपश्चिमका 6 जिल्लामा कार्यान्वयन हुने गरी 12 मिलियन अमेरिकी डलर जलवायु उत्थानशील धान उत्पादन परियोजना सम्झौता भएको र कोरिया सरकारसँग सिन्धुलीमा डेरी उद्योग र टीएमआर फ्याक्ट्री स्थापना गर्न 6.76 मिलियन अमेरिकी डलरको परियोजना स्वीकृत भएको बताइएको छ। लामो समयदेखि रोकिएको उखु किसानको 1,51,00,00,000 अनुदान अर्थ मन्त्रालयको समन्वयमा सफलतापूर्वक भुक्तानी गरिएको छ। बर्दियाको केही क्षेत्रमा रोकिएको सानो परिमाणको रकम साउन र भदौभित्र उपलब्ध गराइनेछ। चालू आर्थिक वर्षमा चिनी मिलबाट किसानलाई भुक्तानी हुनुपर्ने 13,76,00,00,000 मध्ये 93% रकम भुक्तानी भइसकेको छ। बीमा प्रिमियम अनुदानमा हुने क्यारी ओभरको समस्या अन्त गर्दै वैशाखसम्मको सम्पूर्ण रकम भुक्तानी भइसकेको छ। साथै आगामी आर्थिक वर्ष 2083-84 बीमा अनुदान रकम सम्बन्धित प्रदेशबाटै भुक्तानी हुने बजेट व्यवस्था गरिएको छ। किसानले पाउने दूधको प्रति लिटर मूल्य 65-66 कायम गरिएको छ। दुग्ध विकास संस्थानले कर्मचारीको गैर कानूनी दूध घिउ सुविधा कटौती गरी 2,62,00,00,000 व्यय भार घटाएको छ भने दैनिक बिक्री राजस्व 20 लाखले बढेको छ। 26,30,601 किसान सूचीकरण प्रणालीमा सूचीकृत हुनु भएको छ र 56 पालिकामा किसान सूचीकरण कार्य सम्पन्न समेत भएको छ। चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी र साल ट्रेनिङ मार्फत 89,194 मेट्रिक टन अनुदानित मल बिक्री भइसकेको छ। साउनभित्र थप 2,10,000 मेट्रिक टन मल आयात गरिने प्रक्रिया अगाडि बढाइएको छ। पत्रकार भेटघाटमा मन्त्री गीता चौधरीले मन्त्रालयका आगामी प्राथमिकताबारे स्पष्ट पार्नुभयो। मन्त्रालयले कृषि नीति 2083 मन्त्री परिषदमा पेश गरिएको र कृषि विधेयक 2083 रायका लागि कानून मन्त्रालयमा पठाएकोले यसलाई शीघ्र पारित गरी कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो।
एउटा किसानको हकमा, एउटा मानव वन्य जन्तु द्वन्दको हकमा चाहिँ हामी जनतालाई जतिखेर पनि सहजीकरण गर्नको लागि तयार छौँ, त्यसमा सरकार प्रतिबद्ध छ। अर्को कुरा, हाम्रो चुरे कार्यक्रम अन्तर्गत यसपटक हामीले चुरे जोगाउन कसरी सकिन्छ त भन्दाखेरि विभिन्न खालको हामी चाहिँ पोखरी निर्माणका कुराहरू, बाँसको करिडोर बनाउने भन्ने कुराहरू, यस्ता कार्यक्रमहरू पनि हामीले काम गरि नै राखेका छौँ। माटो सुधार्नुपर्छ, माटोको सुधारिएन भने अब लङ टर्म रूपमा जान सकिँदैन। यसर्थमा हामीले हाम्रो लङ टर्म टर्म भिजन भनेको हाम्रो प्राङ्गारिक मललाई अथवा जैविक पदार्थलाई माटोमा चाहिँ जसरी हुन्छ बढाउने भन्ने लक्ष्यका साथ हिँडिराखेका छौँ। यसपटक हामीले प्राङ्गारिक मलमा केही काम गर्न खोजिरहेछौँ र आगामी दिनमा त्यसलाई चाहिँ बिस्तारै बढाउँदै लैजाने, जसले गर्दा माटोको अवस्था सुधार्दै हाम्रो जैविक पदार्थलाई बढाउनको लागि चाहिँ हामीले लङ्गर रूपमा काम गर्न खोजिरहेछौँ। विशेष गरेर अब उद्योग फस्टाउनुपर्छ, उद्योग अरू उद्योग मात्र होइन उत्पादनसँग जोडिएको उद्योग फस्टायो भने मात्र नेपालको किसानहरूले चाहिँ सही मूल्य पाउने अवस्था रहन्छ। त्यसका निमित्त अब राज्यले नै सरकारले नै औद्योगिक क्षेत्रहरू अथवा कस्तो खालको उद्योग कहाँ खोल्ने र कुन कुन कच्चा पदार्थ कुन कुन क्षेत्रमा छन् भन्ने कुराको चाहिँ हामीले त्यसको निर्कुल निकालेर आगामी दिनमा त्यसको लागि चाहिँ अगाडि बढ्न खोजिरहेछौँ।
कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार लगायत मन्त्रालय र मन्त्रालय मातहतका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो। कैलाली जिल्लामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईका गतिविधिले जिल्लाको कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याएको छ। कार्यक्रम कार्यान्वयन इकाई कैलालीकी वरिष्ठ कृषि अधिकृत सञ्जु उपाध्याय रिमालका अनुसार जिल्लामा आर्थिक वर्ष 2073-74 प्रमुख चारवटा बालीहरू गहुँ सुपर जोन, धान जोन, तेलहन जोन र माछा जोनका कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। यी कार्यक्रम मार्फत कृषि यान्त्रीकरण, सिंचाई सुविधा विस्तार, उत्पादन तथा उत्पादकत्व वृद्धि, नयाँ पोखरी निर्माण, माछाको नस्ल सुधार र प्राकृतिक तालतलैयाको मर्मत सम्भार जस्ता महत्वपूर्ण कामहरू भइरहेका छन्। स्थानीय स्तरमा व्यवसाय कृषिको प्रवर्धन र उत्पादकत्व वृद्धिका लागि विभिन्न पालिकाका वडाहरूमा कृषि जोन तथा सुपर जोनका कार्यक्रमहरू सञ्चालित भइरहेका छन्। स्थानीय पालिकाको 9 वडाको 1500 हेक्टर क्षेत्रफलमा धान जोन कार्यक्रम विस्तार भएको छ भने खाद्य सुरक्षा र उत्पाद बढाउने उद्देश्यका साथ 18 वडाको 7288 हेक्टर क्षेत्रमा गहुँ सुपर जोन सञ्चालनमा आएको छ। त्यस्तै तेलहन बालीको आत्मनिर्भरताका लागि 29 वडाको 800 हेक्टर क्षेत्रमा यो कार्यक्रम लागू गरिएको छ। त्यसै गरी मत्स्यपालनलाई व्यावसायिक रूप दिन सबैभन्दा धेरै अर्थात 49 वडाको 657 हेक्टर क्षेत्रमा माछा जोन कार्यक्रम सञ्चालन भएको छ।
उत्पादकत्वको कुरा गर्नुपर्दा गहुँ बालीको 4.6 मेट्रिक टन प्रति हेक्टर रहेको छ भने तोरीको 1.23 मेट्रिक टन प्रति हेक्टर, बर्खे धानको 5.31 मेट्रिक टन प्रति हेक्टर, चैते धानको 6.22 मेट्रिक टन प्रति हेक्टर र माछामा कार्पको 4.79 केजी पर हेक्टर र पाङ्गासियस माछाको 36.20 केजी पर हेक्टर रहेको छ। समग्रमा भन्नुपर्दा राष्ट्रिय उत्पादकत्वको तुलनामा हाम्रो जोन सुपर जोनको प्रभाव क्षेत्रको उत्पादकत्व चाहिँ राम्रो नै देखिन्छ।
कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रूपान्तरण गर्दै आधुनिक, व्यावसायिक, दिगो र आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने उद्देश्यका साथ यी कार्यक्रमहरू अघि बढाइएका हुन्। नेपालकै पहिलो गौ सुपर जोनको रूपमा 2073 पुष 6 कार्यालय स्थापना भई काम शुरू गरेको थियो भने 2074 सालदेखि तेलहन जोन विकास कार्यक्रम शुरू भएको थियो। जोन तथा सुपर जोन क्षेत्रमा 12 सिंचाइ सुविधा पुगेको छ। नवीनतम प्रविधिको प्रयोग र कृषि यान्त्रीकरणले गर्दा उत्पादन लागत घटेको छ। साथै चक्लाबन्दी खेतीको विस्तारले उत्पादन र उत्पादकत्वमा उल्लेख्य वृद्धि भएको छ।
यस चैते धानको चक्लाबन्दी कार्यक्रम पनि हामीले सञ्चालन गरेका थियौँ। यो भजनी 6 नवलपुरमा शुभकामना कृषक समूहले 15 हेक्टरको चक्लामा चाहिँ बिउ उत्पादनका कार्यक्रमहरू गहुँमा, धानमा, दुवै बालीमा रहेका छन् भने त्यस्तै गरेर कृषि उपजको बजारीकरण सहयोग अन्तर्गत चाहिँ प्याकेजिङ लेबलिङको लागि कृषकहरूलाई सिड बिन त्यस्तै गरेर तिरपाल, सुपर ग्रेन ब्यागहरू वितरण गरिएको थियो। हाम्रो यो धान बालीको चाहिँ उत्पादन लागत बढ्दै गइरहेको र श्रम अभाव भएको कारणले गर्दाखेरिमा यसै वर्ष हाम्रो कार्यक्रमको सहयोग मार्फत 4 धान रोप्ने मेसिन 4-wheeler ट्रान्सप्लान्टर चाहिँ हामीले यो ब्रिजविद्य कृषि सहकारी संस्था मुनुवा 4 जानकी गाउँपालिकामा चाहिँ वितरण गरिएको थियो यो 75% लागत साझेदारीमा। र सो सहकारीले चाहिँ अहिले जिल्लामै पहिलो पटक 4 धान रोप्ने मेसिन लिएर आएर किसानहरूलाई चाहिँ आफ्नो उत्पादन लागत न्यूनीकरण गर्न र नवीनतम प्रविधि अवलम्बन गर्नमा चाहिँ सहयोग गरिएको छ। त्यस्तै गरेर यो कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत अहिले यस आर्थिक वर्षमा 14 निजी फर्म र कृषकहरूलाई विशेष गरी युवा र विदेशबाट फर्किनुभएका कृषकहरूलाई लक्षित गरेर विभिन्न विधाहरूमा जस्तै भनौँ न बङ्गुर पालन, भैँसी पालन, त्यस्तै गरेर लोकल कुखुरा पालन, तरकारी बेर्ना उत्पादन लगायतका कार्यक्रमहरूमा चाहिँ सहजीकरण भएको थियो भने मासु निर्यातका लागि राङ्गा भैँसी प्रवर्धन कार्यक्रम अन्तर्गत चाहिँ 7 निजी फर्महरूलाई आफ्नो पूर्वाधार सुधार र पाडापाडी पालनमा चाहिँ सहजीकरण गरिएको थियो। त्यसै गरेर यो माछा जोन अन्तर्गतका कृषकहरूले चाहिँ प्राकृतिक तथा निजी तालहरूको मर्मत सम्हार, नयाँ मत्स्य पोखरी निर्माण र यान्त्रिकरणका कार्यक्रमहरू मार्फत हाम्रो कार्यालयसँग चाहिँ प्रत्यक्ष रूपमा जोडिनु भएको छ भने अप्रत्यक्ष रूपमा हाम्रो लाभग्राही कृषक समूह, सहकारीहरू र विगतमा सञ्चालन भएका पोस्ट हार्भेस्ट सेन्टर र कस्टम हायरिङ सेन्टरका यन्त्र उपकरणहरू चाहिँ उहाँहरूले भाडामा लिएर र आफ्नो बिउहरूलाई चाहिँ सुपथ मूल्यमा सो पोस्ट हार्भेस्ट सेन्टरहरू र बिउ उत्पादक कम्पनीहरू मार्फत चाहिँ बजारीकरण गरेर चाहिँ अप्रत्यक्ष रूपमा पनि लाभान्वित हुनुभएको छ। त्यसै गरेर हाम्रो यो जिल्लाको एउटा सफल अभ्यासको रूपमा अहिले चाहिँ हामीले जो पनि बिउ उत्पादन गरिरहनु भएको कृषक समूह सहकारीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ बिउ बिजन कम्पनीहरूसँग पहिला नै कन्ट्र्याक्ट गर्नुभएको हुन्छ र त्यो कन्ट्र्याक्ट अन्तर्गत उहाँहरूलाई बिउको सुलभ मूल्य पनि प्राप्त गर्नुहुनेछ आफ्नो उपजको भने उहाँहरूलाई बजारीकरणमा चाहिँ समस्या नभएको छ र यसै गर्दाखेरि चाहिँ बिउ कम्पनीले पनि आफूलाई चाहिने कच्चा पदार्थ अथवा आफ्नो स्रोतहरू चाहिँ सुनिश्चित समयमै हुने हुँदाखेरिमा एउटा बिउको मूल्य श्रृङ्खलामा चाहिँ सहज रूपमा अघि बढ्न गएको देख्न सकिन्छ। त्यसरी परियोजनासँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएर कृषक समूह सहकारीहरूले चाहिँ जुन आफ्नो सिंचित क्षेत्रफल विस्तार गर्न सक्नुभएको छ, 12 महिनाको सिँचाइको सुविधा पुग्न गएको देखिन्छ र यान्त्रिकरणहरू मार्फत उहाँहरूको चाहिँ आफ्नो उत्पादन लागत न्यूनीकरण भएको देख्न सकिन्छ र हामीले चाहिँ राष्ट्रिय उत्पादकत्व र प्रभाव क्षेत्रको उत्पादकत्वको तुलना गर्दाखेरि प्रभाव क्षेत्र अन्तर्गतका कृषकहरूले चाहिँ उन्नत प्रविधिहरू प्रयोग, उन्नत र हाइब्रिड बिउहरूको प्रयोग लगायतको देख्दाखेरिमा चाहिँ उहाँहरूको उत्पादकत्व वृद्धि भएको पनि देख्न सकिन्छ। यसरी कृषकहरू लाभान्वित भएको हामी अनुमान गर्न सक्छौँ।
परियोजना कार्यान्वयनपछि यस क्षेत्रमा किसानको जीवन स्तरमा सुधार आउनुको साथै परम्परागत कृषिलाई व्यावसायिक रूप दिन ठूलो सहयोग पुगेको कार्यालयको भनाइ छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत साता मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। मध्य प्रदेश र बागमती प्रदेशका अधिकांश केन्द्रहरूमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशका धेरै केन्द्रहरूमा 100 मिलिलिटर भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। साताको मध्यमा गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै केन्द्रहरूमा धेरै भारी वर्षा मापन भएको छ। देशभरका वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदर भन्दा कम वर्षा मापन भएको छ। सबैभन्दा बढी बागमती प्रदेशको चितवन जिल्ला भरतपुर केन्द्रमा 413.3 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदरभन्दा बढी अधिकतम तापक्रम र अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ। आगामी साता देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। मनसुनको न्यूनचापी रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ र पूर्वी भूभागमा साताको मध्यबाट सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो साता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म। भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफूल बगैँचा लगायत प्लास्टिक घर, पशुपंक्षीका खोर गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुपर्छ। 21-25 दिन भइसकेको धानको बेर्ना प्रतिरोपो 2-3 वटाका दरले रोप्न सुरु गर्नुपर्छ। हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 15 सेन्टिमिटर दूरीमा र सूचीकृत गरिएका वर्णशंकर धान 1 गोटा बेर्नाका दरले हारदेखि हार 20 सेन्टिमिटर, रोपोदेखि रोपो 20 सेन्टिमिटर दूरीमा रोप्नुपर्छ। सबै किसिमका फलफूल तथा तरकारी बालीमा विषादी राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी मात्र विषादी छर्कनुपर्छ। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर बिसाएर मात्र प्रयोग गर्नुपर्छ। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुपर्छ। सुन्तला जात तथा वर्षे फलफूलका गुणस्तरीय बिरुवा तयारी गरिएका खाल्डोमा रोप्नुपर्छ। बिरुवा रोप्दा जमिनबाट 1 फिट
फिट उचो बनाई क्राफ्टिङ गर्दा जोडिएको भाग माटोले नपुरिने गरी सार्नुपर्छ। आँपको रुट स्टक तयार अवस्थामा छ भने इपिको ट्रायल ग्राफ्टिङ सुरु गर्नुपर्छ। मध्य पहाडी जिल्लामा सिमी र बोडीको बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी रोप्न सुरु गर्नुपर्छ। मध्य पहाडी जिल्लामा काउलीको सिल्भर कप 60, व्हाइट रफ, सुपर व्हाइट रफ, तराई 1 र तराई 2 लगायतका अगौटे जातको नर्सरी राख्नुपर्छ। सेटबाट मौसमी प्याज उत्पादन गर्न 2 सेन्टिमिटर व्यासको प्याजको सेट एक लाइनदेखि अर्को लाइनको दूरी 15 सेन्टिमिटर र एक बोर्डदेखि अर्को बोर्डको दूरी 15 सेन्टिमिटर हुने गरी रोप्नुपर्छ। खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रबन्ध गर्नुपर्छ। रोगी बोटहरू हटाउनुपर्छ। प्रकोप भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7-10 दिनको फरकमा 2-3 पटक जरा र वरिपरि माटो भिज्ने गरी ड्रेन्सिङ गर्नुपर्छ। फागुन चैतमा लगाएको अदुवा बालीको गानो अथवा भुनी निकाल्नुपर्छ। वर्षातको समयमा मौरी घारमा खाना अथवा बनौ मह र पराग छैन नियमित अनुगमन गर्नुपर्छ। यो समयलाई मौरीलाई चरण कम हुने हुनाले चिनी सास्नी बनाएर खुवाउनुपर्छ। साथै कमिलाको नोक्सानीबाट जोगाउन घार राखेको स्ट्यान्डको सबै खुट्टाहरूमा कचौरा अथवा प्लास्टिकको बट्टामा पानी राख्नुपर्छ। भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट मानिसमा सर्ने लेप्टोस्पाइरिस नामक जेनेटिक रोगको प्रकोप बढी हुने हुनाले धान खेतमा बुट लगाएर मात्र जानुपर्छ। वर्षातको समयमा खोर र गोठ वरिपरि पानी जम्ने, झाडी बढ्ने र दुलोहरूमा पानी भरिने हुनाले सर्पहरू सुरक्षित ओत खोज्न गोठभित्र पस्ने सम्भावना निकै उच्च हुन्छ। यस्तो बेलामा पशु चौपायालाई सर्पदंशबाट जोगाउन गोठको वरिपरिको भागमा वा कुना काप्चामा कार्बोलिक एसिड वा कडा गन्ध आउने फिनाइल छर्कनुपर्छ। साथै गोठको वरिपरि बाबरी, कागती र मरिच जस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुपर्छ। शङ्खेकिराको प्रकोप भएको पानी जमेको ठाउँमा अथवा सिमसार क्षेत्रमा पशु चौपायालाई चराउन लैजानु हुँदैन। ती ठाउँका घाँसपात पशु चौपायाले खाँदा नामले रोग लाग्न सक्छ। तसर्थ पशु चौपायालाई घाँस खुवाउनु अघि घाममा ओइलाएर मात्र खुवाउनुपर्छ। भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा माछा पोखरीमा धमिलो पानी मिसिन दिनु हुँदैन। साथै माछा बगेर जान नदिन निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाउनुपर्छ। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा सञ्चालित किसान कल सेन्टरको फोन नम्बर 1660195000 र नार्कको फोन नम्बर 1135 फोन गर्न सक्नुहुन्छ। हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।